لاہور مورچے پر بھارتی سینکوں کو شروعاتی سفلتا تو مل گئی تھی، لیکن زمین پر حالات بہت اچھے نہیں تھے۔ میجر جنرل نرنجن پرساد کی 15 ڈویژن میں زبردست اویوستھا پھیلی ہوئی تھی۔ پچھمی کمان کے پرمکھ جنرل ہربخش سنگھ کو جب وائرلیس پر جنرل نرنجن پرساد کا سندیش ملا کہ ان کی ڈویژن پر پاکستان کی 2 ڈویژنوں نے حملہ کیا ہے اور ان کی ایک بریگیڈ کو اچھوگل نہر سے 7 کلومیٹر پیچھے گوسل گیال تک ہٹنا پڑا ہے، تو وہ بھونچک کے رہ گئے۔ انہوں نے جنرل نرنجن پرساد کو سندیش بھیجا،
چاہے جو ہو جائے آپ اپنی پوزیشن سے 1 انچ بھی پیچھے نہیں ہٹیں گے، میں اور کور کمانڈر آپ سے ملنے آپ کے ٹھکانے پر ہی آ رہے ہیں۔
جنرل ہربخش سنگھ نے اپنی جونگا کے ڈرائیور کو جیپ کے پیچھے بیٹھنے کے لیے کہا اور خود ڈرائیو کرنے لگے۔ جب وہ جی ٹی روڈ پر پہنچے تو وہاں کا نظارہ دیکھ کر ان کے ہوش اڑ گئے۔ ہر جگہ بھارتی واہن جل رہے تھے، سڑک پر پاکستانی جہازوں کی بمباری سے بڑے بڑے گڈھے بن گئے تھے اور ابھی بھی پاکستانی جہاز سڑک کے اوپر اڑ رہے تھے۔ میں نے اسلام آباد فون کر ایئر کموڈور سجاد حیدر سے بات کی، جنہوں نے بتایا کہ کس طرح انہوں نے جی ٹی روڈ پر بڑھتے ہوئے بھارتی ٹینکوں پر حملہ کیا تھا۔
ہمارا ایئر ڈیفنس جو کمانڈر تھے اس وقت، ایئر کموڈور مسعود حسین، تو ان کی آواز آئی، انہوں نے مجھے کہا تمہارا مشن جو ہے جیسل برج سے کینسل ہو گیا ہے اور کمانڈر چیف نے آرڈر کیا ہے کہ آپ ایک گاؤں اتاری کی طرف چلے جائیں، جہاں پر ہندوستان کی فوجیں جو ہیں وہ ہمارے واہگہ بارڈر کو کراس کر کے اور لاہور کے اندر داخل ہونے والی ہے۔ ہماری ٹریننگ بہت زبردست تھی، ہمیں سکھایا گیا تھا کہ یو ڈونٹ گیٹ نروس، اور یہ ہے کہ ویریشن آف ٹارگیٹ، یعنی آخری وقت پہ اگر ٹارگیٹ کو بدل دیا جائے تو اس میں بھی ہمیں بڑی مہارت تھی ان چیزوں میں۔ بہرحال میں نے جلدی سے کیلکولیٹ کیا، میں نے سب سے پہلے پوچھا تھا کہ میں نے کبھی ولیج اتاری کا نام نہیں سنا تھا، وہ کہاں پر ہے؟ تو انہوں نے کہا کہ تم باٹا پور کی طرف چلے جاؤ، تو باٹا پور تو میں جانتا تھا، لاہور سے امرتسر کے روڈ پہ ہے، تو میں نے وہ کیلکولیٹ کر کے باٹا پور کی طرف ہم نکل آئے۔ وہاں پہ جب ہم جی ٹی روڈ پہ آئے تو وہاں دیکھا تو کوئی ہمیں ہندوستان کی کوئی فوج نظر نہیں آئی، اور میں نے دونوں طرف دیکھا، واگا کے اس طرف بھی دیکھا، اس طرف دیکھا، پھر ہم نے زگ زیگ کرتے ہوئے ہم امرتسر کی طرف گئے۔ ہم امرتسر کے بالکل نزدیک پہنچ گئے تھے کیونکہ وہاں پہ ان کی تیاشی پھر چوتیں جو تھی سے آسمان بھرا ہوا تھا، وہ میں نے دیکھا، وہ بالکل ورلڈ وار ٹو مجھے یاد آ گئی۔ اس وقت ہم نے واپس 180 ڈگری کی ٹرن ماری اور واپس آ گئے۔ اس کے بعد پھر میں نے ایک زگ زیگ پیٹرن شروع کیا، 4 میل جی ٹی روڈ کے اس طرف اور 5 میل اس طرف اور 4 میل اس طرف، اینڈ دین اس وقت میں نے ٹینکس کے ٹریکس دیکھے، تو میں نے اپنی فارمیشن کو اس وقت بتایا، میں نے کہا کہ مجھے ٹینکس کے ٹریکس نظر آئے ہیں، اب ان کو فالو کرتے ہیں۔ اس کے تھوڑی دیر بعد میں نے ٹینکس دیکھے، وہ جو کہ جی ٹی روڈ کے اوپر ایک ٹینک چل رہا تھا اور باقی ان کے ڈیڈ گٹ تھے، اور اس کے علاوہ اور بھی بہت سی ٹریکڈ وہیکلس تھیں۔ میں نے میرا پہلا ٹرانسمیشن یہ تھا کہ شکر ہے کہ پاکستان آرمی آ چکی ہے، تو میں نے کہا الحمدللہ، چل کے ان کو سلامی دیتے ہیں۔ تو میں وہاں، ہم تقریباً 100 فٹ کی بلندی پہ فلائنگ کرتے ہیں علاقوں میں، بہت جو بیٹل ایریاز ہوتے ہیں، تو میں نے وہاں جا کے اور بھی نیچے جا کے میں نے ایک ٹینک کے اوپر اپنے جہاز کو الٹا کر کے گزرا، تو اس کے پھر میں نے سیفران راؤنڈل دیکھا، تو ایک دم سے میں نے جو ٹرانسمیشن کیا، میں نے کہا بھائی یہ تو دشمن کے ٹینک ہیں، لیٹس گیٹ دیم۔ اور پھر اگلے 17 منٹ جو کہ آپ نے شاید یا کسی نے ہندوستان میں بھی یا انگلینڈ میں بھی کسی نے سنا نہیں ہوگا کہ 17 منٹ ایک ٹارگیٹ کے اوپر، جہاں ہم تھے جو تھا ان کی اسمال آرم فائر جو ٹینکس ہوتے ہیں ان کے پاس 0.5 ہوتی ہے، وہ کافی افیکٹو ہوتی ہے، وہ فائرنگ ہو رہی تھی، 17 منٹ میں ہم نے وہاں پہ جو کچھ تباہی جو کی، تو وہاں پہ صرف ایک ٹینک اور ایک جو تھی وہ گن وہ بچ گئی تھی، باقی سب تباہی ہو گئی تھی اور وہ جو اٹیک تھا وہ سٹال ہو گیا۔
جنرل ہربخش سنگھ اپنی آتم کتھا ان دی لائن آف ڈیوٹی میں لکھتے ہیں،
ہم دیکھ رہے تھے کہ 15 ڈویژن کی گاڑیاں سڑک پر ادھر ادھر پڑی ہوئی تھیں، ان کے ڈرائیور انہیں چھوڑ کر بھاگ چکے تھے، کئی گاڑیوں کے تو انجن تک بند نہیں کیے گئے تھے، سڑک کے بیچوں بیچ ایک بختر بند گاڑی کھڑی ہوئی تھی، اس میں کوئی نہیں تھا لیکن چابی لگی ہوئی تھی، میں نے اسے سڑک سے ہٹوا کر کنارے لگوایا۔
ہربخش سنگھ کو ڈویژنل ملٹری پولیس کا واہن گنے کے ان کھیتوں کے پاس لے گیا جہاں 15 ڈویژن کے کور کمانڈر میجر جنرل نرنجن پرساد پاکستانی بمباری سے بچنے کے لیے چھپے ہوئے تھے۔ ہربخش سنگھ لکھتے ہیں،
جب جنرل نرنجن پرساد مجھے ریسیو کرنے آئے تو ان کے جوتے کیچڑ سے سنے ہوئے تھے، ان کا سر ننگا تھا اور انہوں نے داڑھی بھی نہیں بنائی ہوئی تھی، ان کی وردی پر ان کا عہدہ بتانے والے سارے نشان غائب تھے۔ میں نے ان کو اس حال میں دیکھ کر ان سے سیدھے سوال کیا، آپ ڈویژن کے جنرل آفیسر کمانڈنگ ہیں یا کلی؟ आपने दाढ़ी क्यों नहीं बनाई है और आपकी रैंक के बैज कहाँ हैं?
अभी ये सवाल जवाब चल ही रहे थे कि दो पाकिस्तानी युद्धक विमान बहुत नीची उड़ान भरते हुए उनके सिर के ऊपर से गुजरे। जनरल निरंजन प्रसाद ने जनरल हरबख्श सिंह को पास की झाड़ी में खींचने की कोशिश की। हरबख्श सिंह निरंजन प्रसाद पर जोर से चिल्लाए और बोले,
दुश्मन के जहाजों की हमें कोई रुचि नहीं है, वैसे भी वो हमें नहीं देख पा रहे हैं। वो उन वाहनों को निशाना बना रहे हैं जिन्हें आपने सड़क पर यूं ही छोड़ दिया है।
जनरल हरबख्श सिंह ने जनरल निरंजन प्रसाद से कहा कि वो ब्रिगेड की प्रगति पर नजर रखें और दूसरे दिन सुबह अपने कोर कमांडर को ऑपरेशन की रिपोर्ट दें। 7 सितंबर को निरंजन प्रसाद अपनी ब्रिगेड की स्थिति जानने के लिए अपने ADC के साथ एक जोंगा जीप पर आगे बढ़े। उनके पीछे 2 एस्कॉर्ट वाहन चल रहे थे। अभी वो कुछ दूर ही गए होंगे कि उन पर पाकिस्तानियों ने मीडियम मशीन गन से फायर किया। निरंजन प्रसाद और उनके ADC जोंगा छोड़कर बगल के खेतों में छिप गए। थोड़ी देर बाद उन्होंने वापस लौटने का फैसला किया और इसके लिए उन्होंने पीछे आ रही स्कॉट जीपों का इस्तेमाल किया। उन जीपों में सवार सैनिकों से कहा गया कि वो पैदल वापस आएं। उनकी अपनी जोंगा वहीं खेतों में पड़ी रह गई जिस पर उनका ब्रीफकेस रखा हुआ था। उसमें कई महत्वपूर्ण कागजात भी थे। जीप पर फॉर्मेशन का झंडा और स्टार प्लेट भी लगी हुई थी। बाद में ये जोंगा पाकिस्तानी सैनिकों के हाथ लग गई और रेडियो पाकिस्तान ने ब्रीफकेस में रखे कागजात का प्रसारण शुरू कर दिया। उन कागजों में जनरल हरबख्श सिंह के खिलाफ सेनाध्यक्ष से की गई शिकायत की एक प्रति भी थी। तत्कालीन रक्षा मंत्री यशवंत राव चव्हाण ने इस घटना का जिक्र अपनी डायरी में किया है। उनके सचिव रहे राम प्रधान ने BBC को बताया,
इनको जवाबदारी दी थी सब इंटरनेशनल बॉर्डर क्रॉस करके आप लाहौर सेक्टर की तरफ जाइए। तो उस वक्त जाते वक्त एक रात को ये जब इंटरनेशनल बॉर्डर क्रॉस करके गए तो उन्होंने आर्मी पुश करने के बजाय आगे जाने के बजाय उन्होंने कहीं एक खेत में ऐसा किया कि हम रात को यहाँ निकालेंगे और कल सुबह जाएंगे। और उसी रात को पाकिस्तानी फोर्सेस ने इनको अटैक किया और इनके फोर्सेस जो है काफ़ी ख़त्म किए। और ये जो है निरंजन प्रसाद, उनको भी वो शुगर केन फील्ड में छुपना पड़ा रात को। ये जब दूसरे दिन इंफॉर्मेशन मिली तो ये कैसे हुआ? एक तो इंटेलिजेंस का यूज़ नहीं किया, दूसरा ये आराम से जैसे जो पिकनिक को जाते हैं इस तरह से गए थे। इन्होंने आर्मी फॉर्मेशंस नहीं की थी मार्चिंग में कि प्रोटेक्शन, कोई जाके इंटेलिजेंस पहले निकालो और फिर करो। तो इस वजह से ये इंसिडेंट हुआ था। और ये इंसिडेंट में काफ़ी मेरे ख्याल में निरंजन प्रसाद की का फॉल्ट था। वो ये इतला हमें भी मिली पर हमें बाद में मिली, पहले नहीं मिली।
हरबख्श सिंह इस चूक के लिए मेजर जनरल निरंजन प्रसाद को कोर्ट मार्शल करना चाहते थे, लेकिन जनरल चौधरी ने निरंजन प्रसाद से इस्तीफा देने के लिए कहा और उनके स्थान पर मेजर जनरल मोहिंदर सिंह को 15 डिवीजन का नया कमांडर बनाया गया। बाद में जनरल निरंजन प्रसाद ने जनरल जोगिंदर सिंह को उनकी पुस्तक बिहाइंड द सीन के लिए दिए गए इंटरव्यू में इस बात का खंडन किया कि उन्होंने जीप में कोई महत्वपूर्ण कागज छोड़े थे।
मैं जोंगा में सिर्फ एक पैड छोड़कर आया था। बाद में मेरे अफसरों ने मुझे इस मुद्दे पर ब्लैकमेल करने की कोशिश की और मेरे खिलाफ जांच उस शख्स को सौंपी गई जिसकी गोपनीय रिपोर्ट में मैंने प्रतिकूल प्रविष्टि की थी।
जोगिंदर सिंह अपनी किताब में लिखते हैं कि जनरल निरंजन प्रसाद को इसलिए नहीं हटाया गया कि वो एक ढुलमुल शख्स थे, बल्कि इसलिए कि वो एक डिफिकल्ट सबऑर्डिनेट थे। फारूक बाजवा ने BBC से बात करते हुए कहा,
समझ नहीं आया जनरल साहब को कि वो हो क्या रहे, कि वो अभी कामयाब क्यों नहीं हो रहे। तो वो गया उनको मिलने को, तो वो कह रहा था कि एक्चुअली ये बहुत मुश्किल है। वो खुद बड़ा परेशान लग रहा था, कह रहा था कि हम मुझे इजाजत दें कि मैं थोड़ा सा वापस जाऊँ, हम थोड़ी सी रीइंफोर्समेंट लें, हम थोड़ा सा अपना असला और जो सप्लाईज होती है उनको भी प्लानिश करें। हरभजन सिंह समझ लो था, उसने उसको निकाल दिया कमान से। उसने कहा कि आप बिल्कुल जैसे हमें लड़ना चाहिए कि इंडियन फौजी को, आप ऐसे नहीं ला रहे। तो अगर आपकी हिम्मत नहीं है तो मैं किसी और को रखता हूँ आपके जगह पे। तो बिल्कुल वही बात निकली। तो फिर उस बेचारे का काफ़ी बदकिस्मती से उसका एक जीप ही पाकिस्तानी फौजियों ने काबू किया, जिसमें उसका ब्रीफ केस था, उसमें कुछ कागज भी थे। जाहिर है उससे जान का फैसला नहीं हुआ, लेकिन जरूर थोड़ी सी शर्मिंदगी तो जरूर होगी भारत की फौज को, क्योंकि ऐसा होना नहीं चाहिए था।
रेहान फजल, बीबीसी दिल्ली।